नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क सिधाकुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। नार्कले किसानका समस्या तथा गुनासा सुन्नको लागि 1135 टोल फ्री नम्बर शुरू गरेको छ। हरेक सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म 1135 नम्बरमा फोन गरेर किसानले आफ्ना समस्या वैज्ञानिकसम्म राख्न सक्छन् र फोनमै वैज्ञानिकले किसानका समस्याको जवाब दिनेछन्। आज हामी किसानका समस्या र समाधानको विषयमा नार्कका विज्ञसित कुरा गर्छौ। साथी विष्णु विश्वकर्माले नार्कका विभिन्न विज्ञसित कुराकानी गर्नुभएको छ।
म चाहिँ सुदीप कुमार उपाध्याय, किट वैज्ञानिक हो र म किरामा विशेष अनुसन्धान गरिरहेको अवस्था छ र किसानका जाँदाखेरि अलिकति डर लाग्दो अवस्था के छ भने विषादीको अत्याधिक आवश्यकताभन्दा बढी प्रयोग त्यो किसानले नजानेर पनि हो के र त्यसले गर्दा के हो भने किसानलाई सही समयमा सही सूचना पुगेछ भने एक त विषादीको प्रयोगलाई घटाउन सकियो, त्यसले उसको अर्थव्यवस्थालाई पनि त्यसले अलिकति स्ट्रङ गर्छ। अर्को जुन अहिले एकदमै व्यापक समस्याको रूपमा देखा परेको ह्युमन हेल्थसँग रिलेटेड जुन समस्या छ त्यो विषादीले गर्दा हो, त्यसलाई पनि हामीले अलिकति जोगाउन सक्छौँ कि भन्ने एउटा आशा छ भने अर्को चाहिँ महत्वपूर्ण कुरा यो खानेकुराहरूमा जुन विषादी अवशेष अहिले आइरहेछ नि त्यसलाई चाहिँ हामीले मिनिमाइज गर्न सक्छौँ कि यसको माध्यमबाट, किनकि अलिकति फरक छ रोग र किरामा के हो भने सही समयमा सही तपाईँले विषादी सेलेक्सन गरेर वा अरू उपाय एकीकृत शत्रुजी व्यवस्थापनको उपायहरू छ त्यो गर्न सक्नुहुन्छ भने विषादी नै हालिराख्नु भन्ने अवस्था हुँदैन। भनेपछि त्यस्तो खाले क्विक रिस्पोन्स एउटा जुन सर्भिस हामीले यसको माध्यमबाट दिन सक्छौँ त्यसले पक्कै पनि विषादीलाई मिनिमाइज गर्छ एउटा पार्ट हो भने, अर्को जुन यो वातावरण प्रदूषण त्यो चाहिँ हाम्रो यो जलवायुमा मात्रै होइन हाम्रो फाइदा गर्ने जीवहरू पनि हाम्रो वातावरणमा हुन्छन् र तिनीहरू घटेर पनि अहिले विषादीको प्रयोग बढेछ किनकि एउटा नेचुरल ब्यालेन्स हुन्छ क्या, कुनै एउटा नोक्सान गर्ने किरा छ भने त्यसलाई खाने किरा पनि त्यही वातावरणमा हुन्छ है, त्यसले गर्दाखेरि के हो भने त्यस्ता जीवहरू पनि हामी पहिचान गर्न सक्छौँ, त्यस्ता जीवहरूको पपुलेसन हाम्रो वातावरणमा बढ्नेछ भने त्यसले चाहिँ नेचुरल ब्यालेन्स मेन्टेन गर्छ र किसानलाई त्यो विषादी नै हाल्नुपर्छ भन्ने अवस्था आउँदैन।
तपाईँले यो देखेको भोगेको र प्रत्यक्ष रूपमा आफूले इन्भेस्टिगेसन पत्ता लाग्दा समाधानको लागि दुई वाक्यमा के भन्नुहुन्छ?
समाधानको लागि किसान अपडेट हुनु पर्यो र अब पहिला जस्तो होइन यो किरालाई चाहिँ यही विषादी हाल्छु भनेर हुँदैन, अब किरा पहिचान गर्नु पर्यो त्यो पेस्ट हो कि होइन र किराको संख्या कति छ, यो नोक्सानी गर्ने किरा दुईटा मात्रै छ भने पनि ट्याङ्की बोकेर खेतमा जाने होइन, अब चाहिँ त्यसको आर्थिक क्षति गर्ने अवस्था छ कि छैन त्यो किरा पहिचान गरिसकेपछि त्यसलाई म्यानेज गर्ने जुन तरिकाहरू छ त्यो प्याकेजको रूपमा प्रयोग गर्नु पर्यो, विषादी नै हालिराख्नुपर्छ भन्ने अवस्था हुँदैन।
म हरिकृष्ण उप्रेती, विशेष गरेर म चाहिँ धान विज्ञ हो र हाल म चाहिँ यो सञ्चार सम्बन्धित छु। हाम्रा अनुसन्धानबाट निस्केका नतिजाहरू किसानले सही समयमा उहाँहरूले चाहिँ पाउन सक्नु भएन, मुख्य चाहिँ समस्या नै त्यही हो। त्यस कारणले यो माध्यमबाट चाहिँ छिटो हाम्रो चाहिँ अनुसन्धानमा निस्केका प्रविधिहरू किसान समक्ष पुर्याउन सकिन्छ र किसानले तुरुन्तै त्यो उपयोग गरेर त्यसबाट लाभ लिन सक्छ र देशले लाभ पाउँछ भन्ने नै मुख्य उद्देश्य हो।
जस्तो तराईका धेरै ठाउँमा धान खेती हुन्छ, तराईका जुन किसानलाई धानको बिउदेखि लिएर गोडमेलदेखि लिएर उनीहरूले तत्कालै समस्या राख्यो भने सकेसम्म बिउ त्यो नजिकै क्षेत्रबाट प्राप्त गर्न सकिन्छ भन्ने इन्फर्मेसन मात्र दिने कि खेत किसानको खेतसम्मै पुर्याउने गरी त्यो संरचना पनि तयार पार्न तपाईँले सुझाव दिनुहुन्छ?
किसानको खेतीसम्म पुर्याउने संरचना त त्यो हाम्रो कार्यक्षेत्रभन्दा बाहिरको कुरा होला, त्यो त
सुझाव त
हामीले सुझाव दिन सक्ने हो र उहाँहरूको नजिक क्षेत्रमा चाहिँ नजिकको बजारमा अथवा नजिकको हाम्रो सेवा केन्द्रहरू अथवा हाम्रो अनुसन्धानका केन्द्रहरू छन् भने त्यहाँ चाहिँ छ है भनेर यो ठाउँ छ भनेर हामी जानकारी दिन सक्ने अवस्था रहन्छ भने, अर्को चाहिँ हामीसँग चाहिँ सम्बन्धित भएका सहकारीहरू हुन्छन्, बिउ बिजन कम्पनीहरू हुन्छन् अथवा स्रोत केन्द्रहरू हुन्छ, त्यो स्रोत केन्द्रहरूको जानकारी गराउँछ र त्यहाँ चाहिँ तपाईँले यसको चाहिँ वस्तु अथवा यसको बिउ अथवा यसको बिरुवा अथवा जे हो त्यो किसानको इच्छा चाहिँ धानको केसमा भन्दाखेरि बिउ चाहिँ यो फलान ठाउँमा पाइन्छ भन्ने हामी जानकारी दिन सक्छौँ।
किसानले के कस्ता जिज्ञासा राख्लान् यो टोल फ्री भइसकेपछि?
किसानले
तपाईँले यसरी दिन सक्नु भएको थिएन उहाँहरूले सुझाव सल्लाह?
किसानहरूले अघि नै पनि हाम्रो साथीहरूले भनिसक्नु भएको छ, किसानले चाहिँ उहाँहरूको विभिन्न सेक्टरको चाहिँ जस्तो धानको केसमा भन्दाखेरि चाहिँ मुख्य देखिने भनेको रोग किरा र जात आफ्नो क्षेत्रको लागि उपयुक्त जात यिनै होला जस्तो लाग्छ मुख्य चाहिँ उहाँहरूको चाहिँ जिज्ञासाहरू र उहाँहरूले चाहिँ आफ्नो खेतीमा दिखेका समस्याहरू हुनसक्ला माटो सम्बन्धीको कुराहरू पनि होला अथवा पछि गएर व्यापारका कुराहरू पनि होला आफूले उत्पादन गरेको बजारीकरणका कुराहरू पनि आउलान् त्यो चाहिँ मुख्य चाहिँ यी तिनवटा कुरामा हो रोग किरा र स्रोत बिउ बिजनको स्रोत भयो भनेदेखि अरू त किसानसँग सरकार भएका चाहिँ विभिन्न समस्याहरू नै हुन सक्छन्।
हस् समयका लागि धन्यवाद।
मेरो नाम चाहिँ मनोज ठाकुर हो, म चाहिँ संचार विज्ञ भन्नुपर्छ। वास्तवमा हामी विभिन्न ठाउँमा किसानकै घर खेतमा पुग्दा किसानहरूले बेला बेलामा चाहिँ गुनासो गर्ने सर हामी कहाँ प्रविधिहरू चाहिँ नार्कले यत्रो विकास गरेका छ प्रविधिहरू तर हामी कहाँ चाहिँ आइपुगेका छैन। वास्तवमा यसो विचार गर्दाखेरि नेपाल कृषि अनुसन्धान परिषदले थुप्रै चाहिँ प्रविधिहरू विकास गरे तापनि किसानहरूमा चाहिँ अझै ती प्रविधिहरू चाहिँ नपुगेको अवस्था हेर्दा हामी चाहिँ साह्रै चिन्तित छौँ। अब वास्तवमा नेपाल कृषि अनुसन्धान परिषद चाहिँ कृषि अनुसन्धानको क्षेत्रमा विभिन्न प्रविधि विकास गर्ने एउटा चाहिँ राष्ट्रिय निकाय हो, तर चाहिँ प्रचार प्रसार गर्ने काम प्रविधिहरूलाई कृषक समक्ष पुर्याउने काम चाहिँ कृषि विभागको चाहिँ एउटा म्यान्डेटभित्र पर्ने भएकोले सायद कतै कमी कमजोरी छ कि भन्ने हिसाबले हामीले नार्कबाट चाहिँ हामीले समयमा प्रविधि चाहिँ विभागतिर पुर्याउन सकेका छैनौँ या विभागमा पुर्याएर विभागले चाहिँ किसान समक्ष चाहिँ प्रविधि पुर्याउन नसकेका हो भन्ने चाहिँ एउटा विश्लेषणको विषय चाहिँ जहिले पनि बहसको विषय हुने गर्दछ। र अहिले आएर हामीले यो टोल फ्री नम्बर त्यही भएर किसानले चाहिँ यत्रो भनौँ न नेपाल कृषि अनुसन्धान परिषदले प्रविधि विकास गरे तापनि किसान कहाँ पुगेका छैन, त्यसैले किसानले प्रत्यक्ष रूपमा वैज्ञानिकहरूसँग चाहिँ सिधै एउटा अन्तर्क्रिया गर्ने हिसाबले उनीहरूका समस्या अहिले किसान भनेपछि विभिन्न चाहिँ किसिमका हामीले किसान भन्दा खालि चाहिँ एउटा ग्रामीण क्षेत्रमा बस्ने कृषकलाई मात्रै सम्झिनुहुन्न, अहिले चाहिँ कृषि उद्यमी कृषि व्यवसायमा लागेका विभिन्न चाहिँ वर्गका मान्छेहरू चाहिँ कृषकको रूपमा चाहिँ हामीले विश्लेषण या व्याख्या गर्नुपर्ने हुन्छ। र त्यसैले अहिलेको चाहिँ यो टोल फ्री नम्बर जुन हामीले चाहिँ सुरुवात गर्यौँ यो चाहिँ किसानलाई प्रत्यक्ष चाहिँ हाम्रा प्राविधिक ज्ञान या किसानका समस्या किसानलाई एउटा सानो जस्तै उन्नत बिउ कहाँ पाइन्छ भन्नेसम्मका पनि कहिलेकाहीँ चाहिँ त्यो ज्ञान नहुन सक्छ र त्यस्तो किसिमको ज्ञान टेलिफोन गरेर होइन प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूले सजिलै सहज तरिकाले चाहिँ पाउनुहुन्छ भन्ने चाहिँ सोचका साथ हामीले यो कार्यक्रम सुरुवात गरेका हौँ र आगामी दिनमा यसलाई चाहिँ हामीले चाहिँ बिस्तारै विस्तार गर्दै किनभने किसानको आवश्यकता बढ्दै गएपछि हामीले चाहिँ हाम्रो आवश्यकता पनि त्यही हिसाबले चाहिँ त्यसलाई किसानको आवश्यकतालाई चाहिँ कसरी चाहिँ हामी समाधान गर्ने हिसाबले हाम्रा विज्ञ हाम्रा समय र भनौँ अहिले चाहिँ हामीले साप्ताहिक रूपमा एक दिन मात्रै सञ्चालन गरेका छौँ भने भोलिका दिनमा यसलाई चाहिँ झन् प्रभावकारी रूपमा अगाडि चाहिँ बढाउने हाम्रो चाहिँ लक्ष्य पनि हो र मुख्य चाहिँ किसानले चाहिँ प्रत्येक सोमबार म के आग्रह गर्न चाहन्छु भने उहाँहरूको समस्या 1135 हाम्रो यो टोल फ्री नम्बर हो, उहाँहरूलाई चाहिँ यसमा पैसा लाग्दैन र उहाँहरूले चाहिँ सोमबार प्रत्येक सोमबार 2 बजेदेखि 4 बजेसम्म हाम्रा विभिन्न विज्ञहरू बस्नुहुन्छ र उहाँहरूले आफ्ना समस्याहरू कृषि सम्बन्धी जुनसुकै समस्यामा पनि हाम्रा विज्ञहरू चाहिँ त्यो दिन तयार भएर आउनुहुन्छ र सकभर हामीले चाहिँ उहाँहरूको जिज्ञासा समाधान गर्ने उपाय चाहिँ त्यो दिन चाहिँ गर्छौँ र म चाहिँ पुनः अनुरोध गर्छु किसानहरूले चाहिँ 1135 प्रत्येक हप्ताको सोमबार 2 बजेदेखि 4 बजेसम्म फोन गरेर आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ।
मेरो दोजराज खनाल, म चाहिँ भेटनरी विशेषज्ञ। सुरु भएको जुन यो टोल फ्री सेवा छ यसको मतलब के भन्दाखेरि किसानले फोन गर्दा पैसा नलाग्ने सेवा हो यो. यसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तो देशका विभिन्न विकट दूरदराजमा बस्ने किसानहरू जो चाहिँ इभन रिचार्ज कार्ड किन्न पनि तीन चार घण्टा हिँडेर जानु पर्ने हुन्छ है, पैसा भए पनि त्यो रिचार्ज गर्न नपाइरहेको अवस्थाका किसानहरूलाई यो सेवाले चाहिँ धेरै मद्दत पुर्याउनेछ. जस्तो अहिले पनि मैले भने अब करोडपति अरबपति जुन किसानहरू छ तिनीहरूले चाहिँ आफै नै इन्टरनेटबाट धेरै कुरा खोज्न सक्छ भने हजार अथवा लाखौं भनौँ न लाख रुपियाँ इन्भेस्ट गरेर चाहिँ जुन किसानले काम गरिरहेको छ त्यस्तो किसानलाई चाहिँ यो अत्यन्तै उपयोगी हुनेछ यो सेवा. यसमा चाहिँ विशेष गरी यो पशु रोगहरूमा लाग्ने रोगहरू जस्तै थुनेलो भयो होइन, यो नामले माटे, खोरेत, रेबिज, अनि यो बाख्रामा लाग्ने पिपिआर होइन, कुखुरामा लाग्ने रानीखेत जस्ता विभिन्न खालका रोगहरू सम्बन्धी किसानलाई कुनै जिज्ञासा केही भएमा चाहिँ उनीहरूले सोधेको प्रश्नको उत्तर चाहिँ हामीले हरेक सोमबार दुई बजी चार बजेभित्रमा आएका प्रश्नहरूको उत्तर हामीले दिने चाहिँ कोसिस गर्नेछौँ. र मलाई आशा छ यो सेवाबाट चाहिँ पशु पाल्ने किसानहरू बढी से बढी फाइदा लिन सक्छन् भन्ने.
अर्को यो खासै गाउँतिर अलिक टाढै हुने क्या, त्यो फार्मेसीदेखि लिएर सबै उपचार संस्थाहरू पनि टाढा हुने, त्यहाँ लैजाने समस्या. सिधै फोन गरे भने उनीहरूले तत्कालै म कहाँ जाने, कति पैसा लाग्छ, त्यो सबै कुरा उनले पाउने भयो अब फोनबाट हो.
सबै कुरा त नहोला होइन, तर कतिपय कुरा त्यस्तो पनि हुन सक्छ.
सल्लाह सुझाव
सल्लाह सुझाव हजुर हजुर.
त्यो भनेको उनीहरूले पहिला जस्तो कुरिरहन परेन, कहाँ लाने, के गर्ने, यसको उपचार हुन्छ कि हुँदैन, यो किन भएको होला. जस्तो कहिले काहीँ निकै धेरैको कुरा मरे भनिन्छ तर समाधान निकै पछि मात्र निस्कन्छ.
त्यसको लागि यस्तो छ, कतिपय अवस्थामा जस्तो मान्छेमा बिरामीले मलाई यस्तो ठाउँमा दुखेको छ यस्तो भन्दा त डायग्नोसिस नहुन सक्छ होइन. किसानको कुरामा अब भन्नु जुम्ला हुम्ला कालीकोट कतैबाट फोन गरेका छ, यहाँबाट नहेरिकन पुरै अँध्यारोमा भन्न त कतिपय गाह्रो पनि हुनसक्छ होइन. तर पनि मोटामोटी चाहिँ हामीले किसानलाई सम्बन्धित ठाउँमा यसरी जानुहोस् यसरी लैजानुहोस् भनेर हामीले सल्लाह दिन सकिन्छ.
अब सजिलो हुने भयो त्यसका लागि. यी बाहेक अरू किसानलाई के सुझाव छ तपाईँ?
अब
भेटनेका क्षेत्रमा
यसमा चाहिँ यो सेवा हामीले निरन्तर राख्न सके भनौँ राख्ने हाम्रो अभियान जारी छ होइन. र विभिन्न समयमा चाहिँ लाग्ने विभिन्न खालका रोगहरू होइन, जस्तो बर्खालासी के रोगमा चाहिँ किसान सचेत हुनुपर्छ, हिउँदलासी के रोगमा सचेत हुनुपर्छ भन्ने कुराहरू चाहिँ हामीले यो कार्यक्रम मार्फत दिने कोसिस गर्नेछौँ.
हस्, समयको लागि धन्यवाद.
धन्यवाद.
नमस्ते, मेरो नाम प्रेम तिमल सिन्हा, म चाहिँ माछा क्षेत्रमा चाहिँ कार्यरत छु. यो कार्यक्रम हामीलाई किन आवश्यक पर्यो भन्दाखेरि अहिले नेपाल सरकारले चाहिँ जुन जिल्ला स्तरीय चाहिँ कार्यालयहरू खारिज भइसकेपछि त्यहाँ चाहिँ एक किसिमको ग्याप छ. हामीले जुन टेक्नोलोजी निकाल्छौँ त्यसलाई डिसिमिनेट गर्नको लागि केही समयको लागि चाहिँ त्यो ग्याप चाहिँ परिपूर्ति गर्ने हाम्रै अभिभार आइपुगेको छ, नार्कै छ. त्यसमा चाहिँ यो कार्यक्रमले चाहिँ एकदम प्रत्यक्ष रूपमा चाहिँ किसानसँग चाहिँ टचमा ल्याउँछ. अनि अब हामी त्यसमा पनि माछाको चाहिँ के छ त भन्दाखेरि यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चाहिँ दुई वर्षभित्रमा माछालाई चाहिँ आत्मनिर्भर गर्ने भन्ने एउटा लक्ष्य राखेको छ. त्यस परिकल्पना अन्तर्गत अब जोन, सुपर जोन त्यो चाहिँ यावत रूपमा चाहिँ स्थापना भएका छन्. त्यहाँ समस्याहरू पहिलेदेखिका यो दानाका, यो भुराका, अब यावत चिजमा चाहिँ छ. त्यसमा हामीले जुन नार्कबाट गरिरहेको प्रविधि छ त्यसलाई चाहिँ प्रत्यक्ष रूपमा दिने भनेको यो सबैभन्दा सजिलो उपाय हो. किन प्रत्येक ठाउँमा हामी जम्मा 73 माछामा छौँ नार्कमा, सबै चाहिँ विज्ञ सबै किसानमा पुग्न सकिँदैन. यो भनेको छिट्टोसम्म जहाँको समस्या छ यहीँबाट हामी समाधान गर्न सक्छौँ.
किसानले माछाका बारेमा तपाईँ यस अगाडि पनि विभिन्न क्षेत्रमा पुग्नुभयो होला, के कस्ता समस्या पाउनु भएको छ अहिले?
अब किसानको क्षेत्रमा चाहिँ सानो सानो ठुला समस्या भन्दा पनि सानो सानो समस्याले चाहिँ उनीहरूलाई पिरोलिरहेको हुन्छ.
जस्तै
अब भुराको उपलब्धता, उपलब्ध भए साइज ठुलो सानो, दाना नपाउने, पाए कम गुणस्तरको पाउने, सानो सानो समस्या छन्. त्यो सानो सानो समस्यामा हामीले त्यहीको स्थानीय तवरबाटै गर्न सक्ने इनोभेटिभ चाहिँ टेक्नोलोजी जुन हामीले विकास गरिरहेछौँ त्यही चाहिँ हामीले दिन सक्ने नै हाम्रो चाहिँ मेन उद्देश्य
हो. अब चाहिँ किसानले देखेको समस्या मनमा गुम्साएर राख्न परेन, सिधै 11:35 फोन गरे भने सजिलै पाउन सक्नेछन्।
11:35 फोन गर्नुभयो भने उहाँका जस्ता समस्या भए पनि हामीले चाहिँ प्रत्यक्ष रूपमा त्यसलाई समाधान गर्छौँ र त्यसलाई हामीले नसकेको ठाउँमा अब यस्तो पनि हुन्छ जस्तै किसान लेभलमै पनि कोही इनोभेटिभ आउनु भएको छ, हामीले त्यहाँ पनि त प्रत्यक्ष कुराकानी गराउन सक्ने भयौँ नि त। जस्तै सबै किसानमा सबै समस्या हुँदैन, केही समस्याहरू एउटा किसानमा भएको एउटा समस्या अर्को किसानको लागि चाहिँ त्यो उसले चाहिँ आफैले सल्भ गरिसकेको हुन्छ, त्यहाँ पनि कनेक्सन गराउने एउटा चाहिँ राम्रो जरिया हुन्छ कि यो प्रविधिबाट चाहिँ।
समयको लागि तपाईँलाई धन्यवाद।
हस्, थ्याङ्क यू।
कार्यक्रम बदलिदो नेपालमा आज हामी नार्कले किसानका समस्या तथा गुनासा सुन्नका लागि सुरु गरेको टोल फ्री नम्बर र यो नम्बरबाट किसानको समस्या भनिदिने कृषि विज्ञसित कुराकानी गरिरहेका छौं। थप कृषि विज्ञसँग कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। किसानका समस्या तथा गुनासा सुन्नका लागि नार्कले 1135 टोल फ्री नम्बर शुरू गरेको छ। हरेक सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म 1135 नम्बरमा फोन गरेर किसानले आफ्ना समस्या कृषि विज्ञसम्म राख्न सक्छन् र फोनमै कृषि विज्ञले किसानका समस्याको जवाब दिनेछन्। आज हामी यसै विषयमा नार्कका विभिन्न विज्ञसित कुराकानी गरिरहेका छौं।
धन्यवाद। म सुरेन्द्र लाल श्रेष्ठ, म चाहिँ यो बागवानी विज्ञमा कार्यरत छु।
के कस्ता समस्या देख्नु भएको छ अहिले जुन टोल फ्रीको आवश्यकता पर्यो किसानको लागि?
हजुर, अब यो कस्तो भन्दाखेरि अहिले यो बागवानी क्षेत्रमा चाहिँ एउटा चाहिँ यो इन्कम जेनेरेसनको हिसाबमा आय आर्जनको हिसाबमा पनि धेरैजना चाहिँ अहिले चाहिँ आकर्षित भएका छन्। यहाँ हामीसँग विभिन्न स्तरका निर्वाहमुखीदेखि लिएर चाहिँ आय आर्जनको कमर्सियली चाहिँ व्यावसायिक तरिकामा खेती गर्ने अहिले विभिन्न युवाहरू चाहिँ विदेशबाट पनि आएर कुन कस्तो खालको यो बागवानी खेती विभिन्न तरकारी अथवा फलफुल खेती गर्ने भन्ने कुरा एकदम जानकारीमा चाहिँ जानकारीको लागि उहाँहरू चाहिँ लागिरहेका छन्। त्यस्तो अवस्थामा कस्तो भन्दाखेरि त्यस्तो अवस्थामा जुन यो हाम्रो टोल फ्रीको यो कार्यक्रमले गर्दाखेरि टोल फ्रीको जुन फेसिलिटी छ त्यसले गर्दाखेरि किसानलाई कुनै एउटा चाहिँ सानो एउटा जानकारीले गर्दाखेरि उहाँहरू चाहिँ अघि बढ्न नसकेको उहाँको कृषि कर्ममा चाहिँ अप्ठ्यारो परिरहेको हुन्छ। त्यो अवस्थामा उहाँहरूले चाहिँ आफ्नै घर दैलोमा एउटा बिना पैसाको एउटा यो मोबाइलबाट चाहिँ फोन गरेर पनि उहाँहरूले जानकारीमा चाहिँ ल्याउन सक्नुहुन्छ यो टोल फ्रीले गर्दाखेरि। त्यस्तै गरेर चाहिँ अलिकति अगाडि बढेका व्यावसायिक कृषकहरूलाई पनि सानो तिनो कुराहरूले गर्दाखेरि उहाँहरूले कहाँ जाने कस्तो सल्लाह लिने भन्ने कुराहरू अल्म लिनु परेको अवस्थामा उहाँहरूले चाहिँ यो टोल फ्रीबाट चाहिँ त्यसमा पनि कस्तो भन्दाखेरि सम्बन्धित क्षेत्रमा अलि विज्ञहरूसँग चाहिँ डाइरेक्टै कन्ट्याक्ट गरेर यो जुन अहिले चाहिँ नार्कमा भएका कति प्रविधिहरू चाहिँ किसानको क्षेत्रमा पुगेका पनि छैनन् र यो चाहिँ यो टोल फ्रीले गर्दाखेरि नार्कमा भएका प्रविधिहरूलाई किसानसम्म चाहिँ पुर्याउने एउटा चाहिँ छोटो र यो चाहिँ एउटा राम्रो मिडियाको रूपमा यो टोल फ्री कार्यक्रमले चाहिँ अगाडि बढाउँछ यसले।
हस्, समयको लागि धन्यवाद।
म शालिग्राम गुप्ता, म यो बाली विज्ञ सम्बन्धी कार्यमा कार्यरत छु। यसमा के छ भने हाम्रो मेरो आफिस खास चाहिँ विभिन्न बालीहरूका जस्तो धान गहुँ मकै यो यसको चाहिँ मध्य पहाड र उच्च पहाडको लागि जातीय विकासको काम गर्छ र विभिन्न जातहरू निकाल्छ। त्यो निकालिसकेपछि ती जातहरू केही सीमित किसान कहाँ मात्र पुगे हुन्छ, त्यो पनि अलिकता इनोभेटिभ किसानहरू कहाँ पुगे हुन्छ, सबै किसान कहाँ त्यति राम्रोसित पुगे हुँदैन। कति किसानहरू मैले नै देखेको छु, म नोडल अफिसरको रूपमा पनि त्यहाँ काम गर्दैछु, त्यहाँ मान्छेहरू सोध्न आउँछन् मेरो घर फल्नु ठाउँमा मेरो यो यो यस्तो यस्तो जग्गा छ यो ठाउँको लागि कुन जातको मकै उपयुक्त हुन्छ अथवा कुन धानको जात लगाउन उपयुक्त हुन्छ र यसको बिउ कहाँ पाइन्छ होइन। अब जुन अलि इनोभेटिभ अलि ठुलो किसान छन् मोबाइलमा हेर्न सक्ने अघि सरले पनि भन्नुभयो होइन, त्यो उहाँहरूले त आजभोलि हाम्रो त्यो नेटमा त सबै जातहरूको हाम्रो नार्कै वेबसाइटमा राखेको छ, जो जान्ने किसान छ उहाँहरूले त त्यहीँबाट हेरेर यो मेरो क्षेत्रको लागि यो भन्ने जात छुट्याएर उहाँहरू खोजेर लगाउन सक्नुहुन्छ। तर केही यस्ता किसानहरू छन् उहाँहरूले थाहै छैन होइन उहाँहरू सिधै आउनुहुन्छ अफिसमा, मेरो घर फल्नु ठाउँमा मेरो यस्तो यस्तो जग्गा छ, यहाँको लागि कुन जात को मैले लगाउँदा उपयुक्त हुन्छ र यसको बिउ कहाँ पाउँछ भन्ने चाहिँ सोध्नुहुन्छ। त्यस कारणले गर्दा यो टोल फ्री नम्बरबाट के हुन्छ भने त्यस्ता किसानहरूले आफ्नो घरैमा बसेर एक पैसा पनि खर्च नगरिकन यही त्यहीँबाट उनीहरूले त्यो थाहा पाउन सक्छन् मेरो यो ठाउँको लागि कुन जात उपयुक्त छ र यो जातमा कहाँ कहाँबाट पाउन सक्छु त्यसरी लगेर लगाउन सक्छन्। यो यसले चाहिँ राम्रै गर्छ जस्तो लाग्छ।
समयको लागि धन्यवाद। म दीपक अधिकारी, म अहिले चाहिँ बङ्गुर तथा कुखुरा अनुसन्धान कार्यक्रममा वैज्ञानिक पदमा कार्यरत छु। यसभन्दा अगाडि चाहिँ म बाख्रामा पनि सम्बन्धित थिएँ, बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा मैले विगत 3-4 वर्ष चाहिँ काम गरेँ।
भनेको बाहिर पनि काम गर्नुभएछ तपाईँले, उपत्यका बाहिर के कस्ता समस्या देख्नुभयो त खास गरी बाख्राका क्षेत्रमा तपाईँले अनुसन्धान गरेको क्षेत्रमा?
अब बाख्रामा के छ भने अब हामी हाम्रो किसानहरूले अहिलेसम्म हाम्रो स्थानीय जातको बाख्राहरू र यसलाई स्तर उन्नति गर्नको लागि चाहिँ जमुना पारीको बाख्राहरू युज गरिरहेछ, क्रस गरिरहेछ होइन, अनि जमुना पारीको बाख्रा पनि अहिले चाहिँ पाउन गाह्रो भएको छ। त्यसको विकल्पमा अहिले विभिन्न सङ्घ संस्थाले चाहिँ त्यो सिरोही जातको एउटा जात चाहिँ बाँडिरहेछ कि त्यो चाहिँ अलिकति कस्तो हुन्छ भने बाँझोपना बढी हुन्छ त्यो बाख्रामा, त्यसले गर्दा अहिले किसानको घर गाउँमा जति बाख्राहरू छ जम्मै सिरोही क्रसहरू छन् त्यसमा चाहिँ बाँझोपना बढी भइरहेछ। जति जुन 8 महिनामा एकचोटि पाउनुपर्नेमा उनी 1 वर्षमा पनि एकचोटि नभएको अवस्था छ। त्यसको विकल्पमा हामीले अहिले मासुको लागि चाहिँ बोर बाख्राको सिफारिस गरेका छौँ, म त्यहाँ हुँदा नै सिफारिस भएको बाख्रा हो, अनि दुधको लागि चाहिँ सानान बाख्राको चाहिँ हामी सिफारिस गरेका छौँ। र कतिपय किसानहरूलाई जुन तल्लो लेभलको किसानहरूलाई बोर बाख्रा भनेको के हो, कुन ठाउँमा पाल्ने हो, कति बढ्छ होइन, त्यो यसो पाठापाठी कहाँ पाउँछ भन्ने कुरा नै थाहा छैन। अनि त्यस्तै अब दुधको लागि पालिने सानान बाख्रा, अब एउटा बाख्राले चाहिँ 300 दिनसम्म पनि 3-4 लिटर दुध दिइरहेको अवस्था छ है। अब किसानले चाहिँ गाई पाल्न गाह्रो हुन्छ, भैँसी पाल्न गाह्रो हुन्छ, एउटा सानो किसानले घरमा बुढाबुढी मात्रै हुन्छ, एउटा सानो बाख्रा पालिदियो भने गाईले भन्दा अथवा भैँसीले भन्दा बढी दुध दिन्छ। लोकल भैँसीले दिनमा 1 लिटर दिन्छ, तर त्यही सानो बाख्राले 3-4 लिटरसम्म दुध दिएको अवस्था छ। त्यो कुरा पनि किसानलाई अहिलेसम्म थाहा छैन हुन्छ। अनि अर्को कुरा चाहिँ के छ भने कतिपय थाहा भएको किसानलाई कुरा गर्ने हो भने बोर बाख्राको चाहिँ बोकाहरू पाउन गाह्रो हुन्छ, जस्तो नयाँ बाख्रा भएको हुनाले त्यसको चाहिँ ब्रिडिङ बकहरू जुन प्रजननको बोकाहरू पाउन गाह्रो हुन्छ। त्यसको विकल्पमा उनीहरूले कृत्रिम गर्भधारण पनि गर्न सक्छ, तर कृत्रिम गर्भधारण कसरी गर्ने अनि कुन समयमा गर्ने यस्ता कुराहरू किसानलाई थाहा छैन। त्यस्तै गाई भैँसीको पनि हेर्ने हो भने कृत्रिम गर्भधारणको चाहिँ जुन सफलता धेरै कम छ, किसानलाई त्यो कुरा थाहा छैन। कतिखेर मैले प्राविधिकलाई चाहिँ बोलाउने एआई गर्नको लागि, कृत्रिम गर्भधारण गर्नको लागि भन्ने कुरा किसानलाई थाहा छैन, उसलाई जतिसक्दो चाँडो चाहिँ एआई गर्नु परेको छ हुन्छ। त्यसले गर्दाखेरि अब कुनै पनि किसानले भनौँ अब अलिकति पैसा खर्च गर्न सक्ने किसान त हामी एउटा यहाँ आइपुग्छ, पैसा खर्च गर्न नसक्ने किसान त यहाँ आउन सक्दैन। अनि उसले चाहिँ यहाँ यदि त्यस्तो खालको चाहिँ समस्याहरू चाहिँ भन्यो भने सोध्यो भने हामीले उनीहरूलाई बिना कस्टमा चाहिँ बिना खर्चमा चाहिँ त्यस्ता कुराहरू चाहिँ हामी दिन सक्छौँ।
11:35 फोन गर्नुहोस्, आफूलाई परेको समस्या सजिलै भनेर वैज्ञानिकबाटै त्यसको समाधान पाउनु सजिलो।
त्यस्तै अब जस्तो टर्कीको कुरा गर्ने, अहिले म टर्की बङ्गुर कुखुरा यिनीहरूमा पनि इन्भल्भ छु होइन, यतिखेर चाहिँ अब त्यसमा समस्या के छ भने किसानहरूकोमा चल्लै निस्केन टर्कीको भन्छ है। अब मैले यहाँ 2 वर्ष अनुसन्धान गरेँ, अनुसन्धान गर्दा के भयो भने जुन सघन प्रणालीबाट गर्दाखेरि चाहिँ 20-30% मात्रै चल्ला निस्क्यो, त्यसलाई अर्धसघन तरिकाले गर्ने बित्तिकै 87%सम्म चल्ला निस्क्यो चाहिँ, जबकि यो 87% कुनै पनि देशमा अहिलेसम्म मैले पाएको छैन, त्यति धेरै चल्ला निस्केको। हामीले त्यो कुरा चाहिँ हामीले यहाँ सफलतापूर्वक चाहिँ गऱ्यौँ। यत्रो सानो मेसेज मात्रै किसानले थाहा पायो भने, उसलाई यो सघनबाट अर्धसघनमा मात्रै त्यो टर्की पालिदियो भने किसानले मजाले चाहिँ चल्ला उत्पादन गर्न सक्छ। त्यस्तै कुखुरामा हेर्ने हो भने अब अहिले बिस्तारै अर्ग्यानिकतिर किसानहरू गइरहेछ कि, मान्छेले अर्ग्यानिक चिजहरू खान खोजिरहेछ, ब्रोइलर लेयर्स भनेको अलिकति बढी चाहिँ यिनीहरूलाई चाहिँ औषधिहरू एन्टिबायोटिकहरू खुवाइन्छ। अनि कृषिलाई एग्रो टुरिज्मसँग जोड्नुपर्ने हुन्छ कि, जस्तो हामी कतै गयौँ भने अहिले होमस्टेको कुराहरू विभिन्न कुराहरू छ, हामी त स्थानीय चिजहरू खान पाउन चाहन्छौँ कि, तर त्यहाँ अहिले हेर्ने भने लोकल कुखुरा पाउन गाह्रो छ कि। लोकल हाम्रो यहाँको साकिनी कुखुरा जस्तै अरू कुखुराहरू पनि छ, जस्तो न्यू एमसिआर भनिन्छ, मैले ब्ल्याक अस्ट्रेलो भनिन्छ, गिरिराजा भनिन्छ होइन, यिनीहरूलाई लोकल तरिकाले नै हामी पाल्न सक्छौँ, तर किसानलाई त्यो कहाँ पाउँछ अनि त्यसलाई कसरी पाल्ने यी कुराहरू थाहा छैन। अनि कतिपय जुन हुन्छ नि चल्ला बेत्तै हिँडेको मान्छेहरू फेला पर्छ, उनीहरूले कस्तो खालको चल्ला ल्याउँछ भने त्यो जति पाले पनि नबढ्ने कि, त्यस्तो खालको चल्लाहरू किसानले किनिरहेको पनि देखिरहेको छ हेर्नु। अब यदि त्यो जो किसान चाहिँ त्यस्ता किसिमका चाहिँ लोकल जातका चाहिँ कुखुराहरू पाल्न चाहन्छ, उसले चाहिँ थाहा छ, उसलाई थाहा छैन भने उसले यसमा फोन गर्न सक्छ,
अनि हामी कहाँ पाउँछ, कति यहाँ पाउँछ, कहिले पाउँछ, होइन, त्यसलाई कसरी व्यवस्थापन गर्ने, त्यसलाई दाना कति चाहिन्छ, के चाहिन्छ भन्ने कुराहरू, सम्पूर्ण कुराहरू चाहिँ हामीले चाहिँ भन्न सक्छौँ।
पक्कै पनि यदि आफ्नो व्यापार व्यवसाय छ भने, खास गरी कृषिको, तपाईँले त्यहाँ देखेका समस्या पनि 11:35 फोन गरेर समाधान पाउन सक्नुहुन्छ। हस्, समयको लागि धन्यवाद।
लुमानिधि पाण्डे, अहिले पशु आहार महाशाखा खुमलटारमा कार्यरत छु। विषयगत हिसाबमा म पशु आहारको विज्ञको रूपमा कार्यरत छु। पशुपालनका अरू क्षेत्रहरूमा हामीले यो टोल फ्रीबाट चाहिँ कसरी सेवा दिइन्छ त भन्दा, सबैभन्दा प्रभावकारी त मलाई दूरदराजमा रहेकै किसानहरू, साना स्तरका साना किसानहरू, जसले चाहिँ ठुला इङ्ग्लिसका किताबहरू अथवा पब्लिकेसनहरू पढ्ने, सोझै बिहान हामी कहाँ काठमाडौँ आएर अथवा अनुसन्धानकर्तासँग प्रत्यक्ष भेटेर जाने सक्दैनन् र उनीहरूलाई आफ्नै घरको घर दैलोबाट बाहिर निस्किन फुर्सद हुँदैन, होइन, एक दिन मात्रै एउटा बाख्रा पालक किसान अथवा गाई पालक किसान बाहिर काठमाडौँ आउँदाखेरि उसको त्यहाँ धेरै बितिरहेको हुन्छ, तर उसले त्यहाँ केही काममा अल्मलिरहेको छ भने कमसे कम हप्ता, अहिले हामीले सुरुमा हप्ताको एक दिन भने पनि आउने सोमबार म 2-4 बजेसम्म त्यहाँ यो कुरो बुझ्छु भनेर अहिले भर्खरै उसले त्यो सेवा प्राप्त गर्न सक्ने अवस्था छ। हुन पनि अब यो कस्तो छ भने, मैले आहारा क्षेत्रकै केही कुरा भन्नुपर्दा, हाम्रो देशमा तराई, पहाड, हिमाल सबै ठाउँमा आहाराको व्यवस्थापन कमी छ। अब पशुपालनमा झन् 60-70% खर्च भनेकै आहारामा हुन्छ, आहाराबाट हुन्छ। त्यो खर्च कम गर्ने गर्नु नै हाम्रो चुनौती छ र 12 महिना हामीले आहाराको बन्दोबस्त गर्नु महत्वपूर्ण छ। हामी कहाँ लिन सिजन भन्छ नि, अब आहारा अभावको, जस्तै चाहिँ यो हाम्रो चाहिँ हिउँदका महिनाहरूमा आहारा अभाव हुन्छ। अझ विशेष गरी म 2-4 वर्ष जुम्ला जस्तो क्षेत्रमा पनि बसेँ, त्यहाँ त हरियो घाँसै देखिँदैन, पुरै सेतो हुन्छ। अब त्यो बेलामा हुर्कँदो गरेका, भर्खर चाहिँ दुध दिँदै गरेका पशुपालन यति गाह्रो छ, सारा दुब्लाउँछन्। तर सामान्य प्रविधि हो, सामान्य कुरा हो, हामीले जस्तै चाहिँ हे बनाउने, साइलेज बनाउने भन्छौँ, त्यो प्रविधि पनि त्यहाँ गइरहेको छैन। हाम्रो कल्चर के भयो भने, गतिलो खेत जतिमा अथवा खेतबारी धान अन्नबाली मान्छेको लागि नै उब्जाउन लाग्ने घाँसको पनि खेती गरिन्छ र भन्ने ठाउँहरू पनि छन्। अब तर बर्खाको समयमा हामीसँग बम्पर घाँस हुन्छ, असाध्य प्रशस्त मात्रामा यत्र तत्र बाखा पखेरामा घाँस हुन्छ, त्यही घाँसलाई काटेर संरक्षण गरेर हामीले हिउँदको लागि राख्न सकिन्छ। यो कुराहरू एकातिर छ। अब यस्तो अनि कतिपय कुराहरू हामीले यो भनौँ न यो कृतिहरू मार्फत अथवा कहीँ जाँदा समग्रमा देशभरिको समेटेर अलिकति विशेष त यो ठाउँलाई यसरी भनेर नकिटिकन पठाएको हुन्छ, तर त्यो लेखेको किताब लेखेर भन्दा आफ्नो अवस्थामा ठ्याक्कै म्याचिङ नभइरहेको हुनसक्छ। उदाहरणको लागि, तपाईँहरूले आफूले सन्तुलित दाना बनाएर खुवाउनुहोस् भन्दा मकै 40 भाग राख्नुहोस्, भटमास 15 भाग राख्नुहोस् भनेर मैले लेखेको एउटा कृति पढ्छ, तर उसका मकै छैन, जौ फालाफाल छ भने उसले यो मकैको साँडो जौ राख्न मिल्छ मिल्दैन, कति राख्ने भन्ने कुरो उसलाई त्यतिखेर आफ्नो अन्न खेर जाने, अर्काको अन्न किन्नुपर्ने अवस्था छ। उसले कमसेकम हामीलाई टेलिफोन मार्फतै यस्तो यस्तो स्थिति छ, मसँग भएको स्थानीय मैले यहाँ उपलब्ध हुने खाद्य सामग्री यो छ, योबाट कसरी मैले सन्तुलित दाना बनाउने होला भन्यो भने हामी अहिले भर्खर भन्छौँ, अहिले सानो एउटा पानामा टिपेर एप्लाई गर्न सक्छ। यी के हुन् त भन्दा, आफ्नो परिस्थिति, आफ्नो वस्तुस्थिति अनुसार तत्काल मनमा लागेको जिज्ञासा समाधान गर्नलाई यो भयो। अब नत्र व्यापक अब र सबैभन्दा ठुलो त मैले टोल फ्री हाम्रो 1-3-5 उनीहरूले निशुल्क छ, जसलाई पनि पहुँच हुन्छ हो, यति अहिले सुरुको अवस्थामा हामीले 1 हप्ता उसले कुर्नुपर्छ, उसले घर छोडेर हिँड्नु परेन। किसानलाई हेर्नुहोस्, 2 घन्टा निस्किँदाखेरि पनि उसको ठुलो क्षति भएको हुनसक्छ, निस्किनै सक्दैन किसान। हाम्रो देशको अझ यो हाम्रो देशको किसानहरू त उसको न सुत्ने टाइम छ, न खाने टाइम छ, उसले 2-3 दिन जान पर्यो भने विज्ञलाई भेट्न गाह्रो छ। र अर्को अहिले बदलिँदो उसमा अहिले नयाँ संरचनाहरू बनिरहेकोमा हाम्रो एक्सटेन्सन गतिविधिहरू पनि जिल्लामा पनि एउटा इलाका होला कहाँ त्यहाँ एउटा जेटी त्यो पनि अहिले चाहिँ हटिसकेको छ, अर्कै उसमा गएको छ। उनीहरू जानलाई पहाडमा त 2-3 घन्टा जानुपर्छ, यति कुरो अब 2-4 कुखुरा मरिरह होला अथवा के यो चाहिँ यसरी चलाउँछु, गएको बेलामा मिलेछ भने बुझौँला भन्न परेन, जब उसलाई आउँछ अहिले हामीले किन फेरि मोबाइलबाट भनेको, मोबाइल अहिले नर्मल्ली नेपालमा हामी कहाँ अब गाई चराउन जानेले पनि लिएको अवस्था देखिरहेछ, उसलाई यो व्यापक रूपमा हामीले लान सकियो भने उसको मनमा उब्जने बित्तिकै अब आउँछ म शुक्रबार सोध्छु भन्दा सोध्न मिल्ने र उसलाई पैसा पनि नलाग्ने हुँदा यो प्रभावकारी हुन्छ भन्ने हाम्रो अपेक्षा छ, अहिले सुरुमा छ। अब तपाईँहरू जस्तो मिडियाकर्मीहरूले पनि यसलाई व्यापक गराइदिनुहोस् होइन, र उहाँहरूबाट यसको सबैभन्दा अहिले हामीले देख्दाखेरि सस्तोमा मनमा उब्जेका कुराहरू एकदम निसङ्कोच भएर सुन्न सक्ने प्रविधि नै एउटा मिडिया एउटा टेक के अरे माध्यम हो जस्तो लाग्छ। अब यिनै हुन् यसको चाहिँ सकारात्मकै परिणाम आउला भन्ने अपेक्षा गरेका छौँ हामीले।
हस् हस् यो सफलताको शुभकामना।
हस् धन्यवाद।
मेरो नाम मिना खरेल, म संचार प्रकाशन तथा अभिलेख महाशाखामै काम गर्छु। हामी चाहिँ खास यो टोल फ्री नम्बर 1135 चाहिँ यो अहिले नयाँ संरचना अनुसार सरहरूले भने जस्तै कृषि सेवा केन्द्रहरू यिनीहरू डिजल भइरहेको अवस्थामा टाढाका किसानहरूले चाहिँ आफ्नै खेतबारीबाटै फोन गर्न सक्नुहुन्छ, अनि अब धार जान पर्ने ठाउँहरूमा उहाँहरूले डाइरेक्ट नै कन्ट्याक्ट गर्न सक्नुहुन्छ, अनि यो टेलिफोन मात्रै अभाइलेबल हुने ठाउँहरूमा पनि जुन इन्टरनेट इमेलहरू नभएको ठाउँमा पनि सिधै सम्पर्क गरेर आफ्नो समाधानहरू सल्भ गर्न सक्नुहुन्छ। त्यसैले मलाई यहाँहरूलाई के अनुरोध छ भने यो टोल फ्री नम्बर जुन फ्री सर्भिस 1135 चाहिँ कल गरेर आफ्नो समस्या समाधान गर्नु हुन सक्नुहुन्छ भन्न चाहन्छु।
यो बाहेक जस्तो किसान अब खास गरी अलि पुरुषको तुलनामा महिला दिदीबहिनीहरूले कमै गुनासो राख्ने हुन्छ, उहाँहरूलाई चाहिँ विशेष आग्रह के छ जसले धेरैभन्दा धेरै कृषि क्रम गर्नुहुन्छ?
हजुर, मेनली अब धेरै जस्तो ठाउँहरूमा चाहिँ महिलाहरू नै बढी कृषक भेटिएको छ। म एज अ एग्री इकोनोमिस्ट हामी अब सर्वेक्षणमा जाँदाखेरि चाहिँ धेरै जसो महिला कृषकहरू नै अगाडि हुनुहुन्छ, उहाँहरूले पनि फोन नहुने भन्ने त कम नै हुन्छ अहिलेको परिस्थितिमा होइन। त्यसमा चाहिँ अब फिमेल महिला दिदीबहिनीहरूले सिधै यो नम्बरमा फोन गरेर समाधान गर्न सक्नुहुन्छ आफ्नो समस्याहरू।
त्यो भनेको 1135 फोन गर्नुहोस्
है। हस् हस्
धन्यवाद।
नमस्कार, है म चेतना मानन्द, म बाली रोग वैज्ञानिक। बाली बिरुवामा लाग्ने रोगहरूको चाहिँ समाधान कसरी गर्ने भन्ने कुरातर्फ चाहिँ छ कि हाम्रो
कहाँ कहाँ पुग्नु भयो तपाईँ अहिलेसम्म यो अनुसन्धानका क्रममा?
अनुसन्धानको क्रममा चाहिँ थुप्रै जिल्लाहरू।
केही नाम लिनुहुन्छ?
केही नाम लिनु पर्दाखेरि चाहिँ अब यो पश्चिमको नेपालगञ्जसम्म भनौँ न मुसुरो गर्दाखेरि भयो, अनि पूर्व इलाम झापा यो चाहिँ अलैँचीको रोगहरू हेर्नको लागि हामी चाहिँ त्यहाँ गइरहेको छौँ।
के देख्नुभयो त्यहाँ समस्या?
त्यहाँ चाहिँ अब कस्तो छ भन्दाखेरि विशेष त हाम्रो यो महाशाखामा हामी चाहिँ हाम्रो ल्याब भनेर छ कि डिजिज डायग्नोस्टिक ल्याब भनेर यहाँ चाहिँ नमुना परीक्षणको लागि चाहिँ स्याम्पल भनौँ नमुनाहरू लिएर रोगी नमुनाहरू लिएर चाहिँ हाम्रो अफिसमा आइराख्नुहुन्छ होइन। त्यतिले मात्रै नभएर चाहिँ हामीलाई चाहिँ कहिले काहीँ किसानहरूले पनि बोलाउनुहुन्छ कि उहाँहरूको फिल्डमा चाहिँ आएर एकचोटि हेरिदिनु पर्यो कस्तो खालको रोग छ त भन्दाखेरि उहाँहरूको केसमा चाहिँ अब असामान्य स्थिति आउने बित्तिकै चाहिँ तपाईँको रोग हो कि किरा हो कि अथवा माइक्रोन्युट्रियन्ट डिफिसियन्सी हो कि होइन के कारण हो त्यो चाहिँ त्यो तिनवटा कुरा चाहिँ हामीले विशेषतः ध्यान दिनुपर्ने हुन्छ कि। तर मेन चाहिँ किसानहरूले चाहिँ थाहा नपाइकन रोग लागेको छ भने किराको विषादी होइन रोगमा पनि अब ढुसी हो कि साकाणु हो कि विषाणु हो कि जुका हो कि त्यो थाहा नपाइकन ढुसी लागिरहेछ भने एन्टिबायोटिकहरू युज गरिदिने त्यस्तोहरू, अनि प्लस अनि त्यो नमुना चाहिँ रोगी बिरुवा लिएर कहाँ जाने त भन्दाखेरि सिधै प्रयोगशालामा नआइकन उहाँहरू चाहिँ एग्रोभेटमा गएर अवस्था छ कि त्यो कुरालाई
चेतनाको कमीले
गर्दा खै अब के भनौँ किन भन्दाखेरि हाम्रो सबैजनाको अहिले उसमा चाहिँ अब अलिक स्मार्ट पनि हुनुहुन्छ किसानहरू होइन उहाँहरू चाहिँ अब सिधै उसमा भनौँ न हाम्रो प्रयोगशालामा नआइकन चाहिँ एग्रोभेटमा गएर चाहिँ होइन त्यो हेरेर चाहिँ उहाँहरूले गरेर
अब यी समस्या समाधानका लागि यो टोल फ्री नम्बरले के कस्तो सहयोग गर्ला त?
यो टोल फ्री अघि नै हाम्रो साथीहरूले सरहरूले पनि भनि नै सक्नुभएछ विशेष त त्यही हामीले पनि अहिले इन्डाइरेक्टली त सधैँ नै हामीले किसानहरूको चाहिँ फोनहरू जुन बेला पनि हामीले चाहिँ रिसिभ गरि नै रहेछौँ र कस्तो छ भन्दाखेरि यो रोगहरूको केसमा चाहिँ त्यो कागजी प्रक्रिया भइ नै रह हुन्छ होइन हामीले चाहिँ नमुना परीक्षण गरेर चाहिँ उति नै खेर समाधानको उपाय अथवा रोकथामका उपाय अनि सिफारिस विषादीहरू सिफारिस गर्न सक्यौँ भने चाहिँ त्यो दुई तिन दिनभित्रमै जति रोगले चाहिँ समस्याहरू निम्त्याउने अथवा नोक्सान गर्नेलाई चाहिँ अलिकति केही हदसम्म चाहिँ कम गर्छ कि त्यो कुरामा चाहिँ अब हाम्रो सिधै टेलिफोनबाट मात्रै भन्यो भने कहिलेकाहीँ चाहिँ विषादीको रासायनिक नाम र व्यापारिक नाम हामीले रासायनिक नाम राखेर सिफारिस गरेर पठाउँदाखेरि पनि किसान उहाँहरू होइन किसानज्यूहरूले चाहिँ अब के हुन्छ भन्नुहुन्छ भने त्यहाँ गएर चाहिँ त्यही व्यापारिक नामको चाहिँ नपाउन सक्छ होइन त्यतिखेर चाहिँ त्यहीँबाट पनि फोन एग्रोभेटमा गएर एग्रोभेटको जो हुन्छन् किसानहरू अथवा एग्रोभेट चलाएर बसिराख्नु भएको उहाँहरूबाट पनि टेलिफोनबाट के दिउँ त के छ के विषादी कति मात्रामा सिफारिस गर्नुभएको यो विषादीले यो काम गर्छ कि गर्दैन यो व्यापारिक नाम ठिक छैन भने उहाँहरूबाट पनि हामीलाई त्यस्तो खालको कल पाएको अवस्था छ त्यतिखेर चाहिँ किसानहरू अलिक सजग भयो कि जस्तो फिल हुन्छ कि हामीलाई होइन
यो यो टेलिफोनले किसानले जहाँ समस्या देख्यो भोग्यो त्यहीँबाट समाधान खोज्ने माध्यम भन्न सकेको
हजुर हजुर अनि हामीले चाहिँ अब तपाईँले अघि भन्नुभयो जस्तै कुन कुन फिल्डमा जाँदाखेरि चाहिँ किसानहरूको चाहिँ के खालको समस्या छ त रोग छ भने हाम्रो रोग अथवा माटोबाट सरिरहेछ कि बिउबाट सरिरहेछ कि अथवा बेर्नाहरूबाटै छ भने हामीले चाहिँ तत्कालै त्यहाँबाट चाहिँ हामीले चाहिँ स्याम्पल नमुना परीक्षणको लागि चाहिँ हामीले नमुना सङ्कलन गरेर ल्याउँछौँ हाम्रो महाशाखामा चाहिँ हाम्रो ल्याब छ प्रयोगशालामा गएर चाहिँ हाम्रो चाहिँ यो टिम वर्क पनि हो माइक्रोस्कोपिक अब्जर्भेसन गर्ने कि आई अब्जर्भेसन हो कि प्लस अरू हामीले विभिन्न मिडियामा हालेर चाहिँ प्योर कल्चर अथवा कल्चरहरू डेभलप गरेर के अनुसार चाहिँ हाम्रो चाहिँ अनुसन्धानबाट चाहिँ हाम्रो चाहिँ केही अब त्यसबाट चाहिँ रोगहरू केही देखिन्छ भने चाहिँ हाम्रो यो टिम वर्क हो त्यसबाट चाहिँ हामीले कस्तो खालको रोग देखाएको छ कुन रोग हो र यसको लागि चाहिँ रोकथामका उपायहरू के हो त भनेर चाहिँ हामीले तत्कालै उहाँहरूलाई चाहिँ हामी सिफारिस गर्ने अथवा रोकथामका उपायहरू भन्ने गर्छौँ त्यही भएर चाहिँ हामीले ठाउँ ठाउँमा चाहिँ हाम्रो सर्वे एन्ड सर्भिलियन्स भनेर हुन्छ त्यो कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ त्यसमा गएर चाहिँ हामी चाहिँ नमुनाहरू चाहिँ त्यसरी पनि सङ्कलन गरेर ल्याउँछौँ
हस् यो सुझाव सल्लाह र टोल फ्री नम्बरको धेरैभन्दा धेरै उपयोगिताका बारेमा भनिदिनुको धन्यवाद
हस् धन्यवाद यहाँलाई पनि
नार्कका विज्ञसितको कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलदिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै साथी विष्णु विश्वकर्मा र म मिलन तिमिल सिन्हा बिदा हुन्छौ नमस्कार